नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ। कतारी राजाको नेपाल भ्रमणले दुई देशबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग र सहकार्यको क्षेत्र विस्तारमा मद्दत पुग्ने विश्वास गरिएको छ। अर्कोतर्फ आगामी साता हुने तेस्रो लगानी सम्मेलनको तयारीमा यति बेला सरकार लागेको छ र यो लगानी सम्मेलन आउँदै गर्दा सरकारले लगानी आकर्षित गर्न 9 ऐन संशोधनको लागि अगाडि बढ़ाएको छ। अध्यादेश मार्फत यी ऐन संशोधन गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ, जसमा भूमि सम्बन्धी ऐन, जग्गा प्राप्ति ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, विद्युतीय कारोबार ऐन, विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वन ऐन र औद्योगिक व्यवसाय ऐन रहेका छन्। यो ऐनको संशोधनपछि थप लगानी आकर्षित गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ। यसैबीचमा स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानले भोलिदेखि काठमाडौँमा एउटा आयोजना गर्दैछ मेला। हिमालय समृद्धिका लागि हरित ऊर्जा भन्ने नाराका साथ हिमालय हाइड्रो एक्सपो 2024 यो संस्करण 2024 संस्करण आयोजना गर्दैछ र यसको तयारी पूरा भएको इपानले जनाएको छ। आज हामी विशेष गरी हामीले समृद्धि खोजेको जलविद्युतको क्षेत्रमा अथवा हरित ऊर्जा ग्रीन इनर्जीमा हामीले खोजेको समृद्धि र अहिले भइरहेका प्रयासहरू, गर्नुपर्ने प्रयास लगायतका सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। गणेश कार्कीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब यहाँहरूले दुई वर्षमा गर्नुहुन्छ यो हाइड्रो एक्सपो र यसपालि भोलिदेखि आयोजना हुँदैछ काठमाडौँमा। यो गर्दै गर्दा यहाँहरूले पछिल्लो समय, अब आज कतारका अमीरको नेपाल भ्रमण छ, यसबाट पनि नेपालले एउटा ठूलो आर्थिक सहायता पाउने अपेक्षा गरिएको छ, आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ, सँगै आगामी साता लगानी सम्मेलन हुँदैछ, लगानी सम्मेलनलाई अझै लगानी अभिवृद्धि गर्नका लागि सरकारले 9 ऐनको संशोधनका लागि, अध्यादेश मार्फत संशोधनका लागि राष्ट्रपति समक्ष सिफारिश गरिसकेको छ। यो परिप्रेक्ष्यमा भोलिदेखि आयोजना हुने यहाँहरूको एक्सपो सम्मेलनलाई कति प्रभाव पार्छ पछिल्ला गतिविधिहरूले?
अहिले जस्तो ऊर्जाको क्षेत्रमा अलिकति उल्लेखनीय प्रगति हुँदै जाँदैछ, किनभने यो देशलाई बनाउने सेक्टरको ऊर्जा नै हो र अन्य इन्डस्ट्री र यसमा चाहिँ अलिकति फरक छ। यसले चाहिँ कुनै जलविद्युत बनाउँदै गर्दा जलविद्युत मात्रै बन्दैन कि, पहिला बाटो बन्छ, त्यसपछि त्यहाँ बाटो बन्दै जाँदाखेरि त्यहाँ अब बजारको विस्तार हुँदै जान्छ होइन, त्यसपछि त्यहाँ अब रोजगारीको विस्तार हुँदै जान्छ। त्यसले गर्दाखेरि अब त्यहाँ यो ऊर्जा उत्पादन गर्दै गर्दाखेरि अब थुप्रै खालका समस्याहरू थिए, नीतिगत समस्याहरू थिए, कानुनका कुरा, कानुनका जटिलताको कुराहरू थियो। त्यस कारण हामीले पनि थुप्रै पटक हामीले सरकारलाई भनिरहेको थियौँ। त्यसले गर्दाखेरि अहिले यो अध्यादेश मार्फतै भए पनि केही कानुन संशोधनको लागि भनेर ल्याएको छ, त्यो एउटा राम्रै कुरा हो। तथापि अब थुप्रै कुराहरू, अब यसलाई एकदमै लगानी मैत्री बनाउन त अझै थुप्रै कुराहरूमा परिवर्तन गर्नुपर्छ, त्यही पनि सुरुवात भएको छ। जे भए पनि एउटा नेपाली लगानीकर्तालाई आकर्षण गर्ने र विदेशी लगानीकर्तालाई पनि आकर्षण गर्नको लागि त्यो एउटा राम्रो माध्यम भएको छ भन्नुपर्छ। सरकारलाई अब विशेष धन्यवादै दिनुपर्छ, तर अध्यादेशबाट आएको हुनाले गर्दाखेरि यसलाई चाहिँ छिटोभन्दा छिटो संसदमा लगेर यसलाई स्वीकृत गराउनु पर्ने हुन्छ। र सँगसँगै अब यो हामीले यो हिमालयन हाइड्रो एक्सपो भनेर गर्दैछौँ, भोलि सुरुवात चाहिँ बिहान जस्तो 6:30 इभी ऱ्याली गर्ने भनेर गर्छौँ। यो चाहिँ खास कस्तो भने नेपालभित्र कन्जम्सन पनि गरौँ है भन्ने खालको एउटा कुरा, र गाडीहरू इलेक्ट्रिकल चलाउँ, खाना विद्युतबाटै पकाउँ भन्ने खालको उद्देश्य पनि एउटा यो हो, र हामीले हरित ऊर्जा नै चाहिँ प्रयोग गरौँ भनेर हामीले सुरु गरेका छौँ। र त्यसपछि हामीले र यसमा चाहिँ थुप्रै खालका जस्तो अहिले 10,000 मेगावटको कुरा भारतसँग जुन एग्रिमेन्ट भयो त्यसपछि नेपालमा यो ऊर्जाको क्षेत्रमा छुट्टै खालको बहस हुन थालेको छ र अब हामीले साँच्चै नै ढिलो भइसक्यौँ, अब यसको विकास गर्नुपर्छ भन्ने खालको कुरा हुन थालेको छ र नेपाल सरकारले त झन् अझ 28,500 मेगावट उत्पादन गर्नुपर्छ भनेर लक्ष्य राखेको छ र त्यसैलाई पुरा गर्नका लागि इन्भेस्टमेन्ट समिट भनेर पनि सरकारले गरेका छ र हामीले यी सबै कुराहरूलाई गर्नको लागि निजी क्षेत्र पनि त्यत्तिकै सँगसँगै अगाडि बढ्नुपर्छ है, निजी क्षेत्रले पनि सरकारको सपनाहरूलाई पुरा गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले यो राखेको र यसमा चाहिँ हामीले ट्रेड सो भनेर ट्रेड सो मात्रै गर्दैनौँ, जस्तै हिमालय एक्सपो भनेर भनेका छौँ, एक्सपो भनेर सामानहरू बिक्री गर्ने त्यो मात्रै गर्दैनौँ, हामीले संसारभरिका इन्भेस्टरहरूलाई पनि बोलाएको छौँ, स्पेसली इन्डियाका थुप्रै इन्भेस्टरहरू पनि आउनुहुन्छ, नेपालको बजार के रहेछ त्यो पनि हुन्छ र उहाँहरूसँग भएको प्रडक्टहरू स्टलहरू लिएर अब सामानको प्रदर्शन पनि गर्नुहुन्छ, त्यो सँगसँगै इन्भेस्टरहरूलाई नेपालका निजी क्षेत्रसँग भेट गराउने एउटा माध्यम पनि हुन्छ र हामीले त्यहाँ थुप्रै खालका सेसनहरू पनि राखेको छ, जस्तो भोलिदेखि नै 10 बजेदेखि सेसनहरू छ थुप्रै खालका इन्भेस्टमेन्ट किन नेपालका के समस्याहरू छन् जटिलताहरू के छन् र नेपाल भारत बिचमा क्रस बोर्डरमा के खालका समस्याहरू छन् र फाइनेन्सिङमा कस्ता खालका समस्याहरू छन् होइन र पोलिटिकल पार्टीहरूको कमिटमेन्ट के छ भन्ने खालका हामीले थुप्रै खालका सेमिनार यो सेसन्सहरू पनि राखेका छौँ। यसले गर्दा चाहिँ कस्तो भने एउटा कोही इन्भेस्टर आउँदै गर्दा उसले लगानी गर्ने र लगानीका समस्याहरू र सम्पूर्ण सामानहरू चाहिँ एकै ठाउँमा पाउने त्यसको जानकारी पनि पाओस् भन्ने उद्देश्यको साथ हामीले खास यो गरेको, हामीले साँच्चै नै यो चाहिँ अहिले चाहिँ नेपालमा संसारभरिको आँखा चाहिँ नेपालभित्र आएको छ किनभने इन्भेस्टमेन्ट गर्ने पर्ने अबको देश भनेको नेपाल हो भनेर त्यो पर्या जस्तो छ। अहिले अघि भन्नुभयो कतारी राजा आउँदै हुनुहुन्छ, उहाँले पनि साँच्चै नै केही न केही यदि देशले इन्भाइरोमेन्ट बनाइदियो भने इन्भेस्टमेन्टको लागि भने पनि केही न केही गर्नु होला भन्ने खालको हामीलाई पनि आश छ। त्यो सँगसँगै संसारभरिका कम्पनीहरूलाई बोलाएको छ, जस्तो इन्भेस्टमेन्ट समिटमा पनि बोलाएको छ र हामीले उनीहरूलाई भन्न सक्नु पर्यो, नेपाल सरकारले पनि भन्न सक्नु पर्यो कि साँच्चै तपाईँहरू नेपालमा लगानी गर्न आउनुहोस् र सरकारले पनि तपाईँहरूलाई खुलेर स्वागत गर्छ र तपाईँहरूलाई पनि यो खालको सुविधा दिन्छ र तपाईँहरूको इन्भेस्टमेन्टको हामीले सेक्योर गर्छौँ होइन भन्ने खालको सरकारले पनि भनिदिन सक्नु पर्यो र हामी प्राइभेट सेक्टरले त हामीले जहिले पनि के भनिरहेका छौँ भने साँच्चै नै अबको इन्भेस्टमेन्ट गर्ने ग्रिन इनर्जीमा हो र नेपाल चाहिँ बेस्ट ठाउँ हो र किनभने नेपालभित्र भर्खरै सुरु भएको छ, भर्खरै 3,000 मेगावटको कुरा गर्दैछौँ हामी र 13,500 मेगावट त नेपालभित्रै खपत गर्ने 2035 सालसम्म भनेर सरकारले योजना ल्याएको छ र त्यो योजना पुरा गर्नको लागि त थुप्रै जस्तो अहिले खाना पकाउँछु भन्यो भने त बिजुली धान्दैन, त्यसले गर्दाखेरि थुप्रै खालका इन्फ्रास्ट्रक्चरहरू परिवर्तन गर्नुपर्ने हुन्छ, ट्रान्समिसन लाइन बनाउनु पर्ने हुन्छ, ट्रान्सफर्मरहरू फेर्नुपर्ने हुन्छ र साँच्चै नै हामीले अब खाना चाहिँ बिजुलीमै पकाउनु पर्छ, अब ग्रिन इनर्जी नै चलाउनु पर्छ, गाडी त्यसैले चलाउनु पर्छ भन्ने एउटा सन्देश पनि दिन खोज्या हो र सरकारले चाहिँ सँगसँगै हामी प्राइभेट सेक्टरले पनि नेपाली लगानीकर्ताहरूलाई पनि अबको सेक्टर भनेको यो विद्युत है ऊर्जा हो, यसमा लगानी गर्नै पर्छ भन्ने खालको हो र सबभन्दा ठुलो कुरा त सरकारले जे भए पनि यो कानुन केही कानुनहरू परिवर्तन गरेर अलिकति यसलाई विकास गर्नको लागि चाहिँ सरकार पनि प्रतिबद्ध छ भन्ने कुरा चाहिँ देखाउन खोजेको छ यसलाई र हामीले निजी क्षेत्रले पनि
नेपालमा विद्युत उत्पादन हुन थालेको 112 वर्ष भयो र यसमा चाहिँ निजी क्षेत्रको सहभागिता करिब 3 दशक भएको छ। अब यो 3 दशकमा निजी क्षेत्रले ठूलो एउटा सफलता पनि हात पारेको छ, विद्युत उत्पादनको क्षेत्रमा कयौं चुनौतीहरू छँदैछन् यहाँले उल्लेख गर्नुभयो, त्यस्ता अब चुनौतीहरू चाहिँ के छन् जसले चाहिँ निजी क्षेत्रले जसरी विद्युत उत्पादनको क्षेत्रमा जति प्रगति गर्नुपर्ने हो त्यो गर्न नसकिरहेको अवस्थामा यो विद्युत उत्पादनका बाधकहरू चाहिँ के छन्, यहाँहरू कसरी अलि निर्वाध रूपमा अगाडि बढ्न नसक्नुको कारणहरू चाहिँ के छन् अहिले?
होइन, अहिले थुप्रै उत्पादन हुनुपर्ने हो खास त होइन, तर सबभन्दा ठुलो कुरा के भयो भने अब सरकार आफू पनि विश्वस्त किन भएन भने जस्तो विद्युत उत्पादन गरेर खुला छोडिदिएर एकदम प्राइभेट सेक्टरले उत्पादन गर्दै गए भने यो बिजुली नेपालभित्र हामीले खपत गरिहाल्न सक्छौँ भन्ने लागेन सरकारलाई, किनभने खपत गर्नको लागि त ठाउँ ठाउँमा ट्रान्समिसन लाइन पुर्याउनु पर्यो, उद्योगहरूले अहिले पनि हेर्नु 16 घन्टा लोड सेडिङ छ भनेर भनिरहेछन् होइन, उनीहरूलाई दिन सक्नु पर्यो, त्यसपछि घर घरमा क्वालिटीको बिजुली पुर्याउनु पर्यो ताकि खाना पकाउनलाई ढुक्कले खाना पकाउन पाओस् होइन, चार्जिङ स्टेसनहरू राख्नु पर्यो, थुप्रै कुराहरू चाहिँ त्यो पिपिए गरिदिन सकेन सरकारले र आजकै दिनमा म इन्डियामा लगेर बेचिहाल्छु अथवा बङ्गलादेशमा बेचिहाल्छु भन्न पनि सकेन, किनभने अब अब थुप्रै अब यो दुई देश बिचको कुरा त्यसले गर्दाखेरि त्यो कन्फिडेन्ट नभएर पिपिए गर्दैन एउटा कुरा, त्यसले गर्दाखेरि थुप्रै प्रोजेक्टहरू आइहाल्न सकेन, अहिले 3-4 वर्ष 5 वर्षदेखि पिपिएमा अड्केर बसेका छन्। र अर्को कुरा चाहिँ थुप्रै खालका यो नीतिगत समस्याहरू थिए, वनका कुरा थिए, भूमिका कुराहरू थिए होइन, स्थानीयका कुराहरू थिए, जग्गा हदबन्दीका कुराहरू थिए यसमा, र सुरक्षाका कुराहरू पनि थिए, त्यसले गर्दाखेरि पनि यो प्रोजेक्ट एकदमै लामो समय लाग्ने बनाउनको लागि, तर यो अहिले अहिले यो अध्यादेशबाट ल्याउन खोजेको कानुन केही ऐन संशोधनले गर्दाखेरि केही मात्रामा यसले सम्बोधन गर्छ भन्ने लागेको छ, यसमा थुप्रै ऐनहरू संशोधन गरेको छ र अब अबको दिनहरूमा त्यो संशोधन समस्या नहोला। र अर्को सबभन्दा ठुलो समस्या चाहिँ अहिले देखिएको ब्याङ्किङ पनि छ र ब्याङ्कहरूले खुलेर त्यो लेभलको फाइनेन्स गरिहाल्न अगाडि बढ्या जस्तो देखिँदैन, किनभने हामी अब अहिले नेपाल सरकारले 28,000 मेगावाट बनाउने भनेर एउटा प्लान लिएर अगाडि बढ्न खोज्दैछ, त्यसपछि 13,000 मेगावाट चाहिँ नेपालभित्र खपत गर्ने भनेपछि हामीलाई थुप्रै पैसाहरू चाहिन्छ अब चाहिँ, र यदि साँच्चै नै नेपालका ब्याङ्कहरूले त्यो हिसाबले अगाडि बढ्दैनन्, राष्ट्र ब्याङ्कले त्यसरी निर्देशन दिएन भने चाहिँ भोलि समस्या हुन्छ। त्यसैले गर्दा हामी के भनिरहेका छौँ भने अब साँच्चै नै विकास गर्ने भनेको जलविद्युत नै हो र यो विकास गर्दै गर्दाखेरि देशलाई थुप्रै खालका फाइदाहरू पनि छन्, किनभने अरू उद्योग जस्तो होइन, यसले चाहिँ नेपालभरिका अरू कल कारखाना उद्योग धन्दाहरू पनि चलाइदिन्छ, किनभने सिमेन्ट यहीँ खपत हुन्छ, डन्डी यहीँ खपत हुन्छ, अन्य सामानहरू यहीँ खपत हुन्छ, रोजगारी यहीँ हुन्छ, मान्छेको क्रय शक्ति बढाइदिन्छ, रोजगार एकदमै बढेर जान्छ, त्यसले गर्दाखेरि यसलाई चाहिँ विशेष रूपले हेर्नुपर्छ भनेर भन्छु। र उत्पादन भएका सामानहरूले चाहिँ जस्तो ग्रिन इनर्जी भएकोले खपत गर्दै जाँदा त्यसले पनि फाइदा गर्छ र एक्सपोर्ट गर्दा पनि पैसा भित्रिन्छ र यसको चाहिँ मल्टिपल इफेक्ट छ र मल्टिपल फाइदाहरू छ, मल्टिपल बेनिफिटहरू छन्, त्यसले गर्दाखेरि सरकारले यसलाई चाहिँ फरक ढङ्गले अरू इन्डस्ट्री र यसलाई फरक ढङ्गले हिसाब हेरेर एउटा नीतिगत निर्णय गरेर चाहिँ कम्तीमा 20% पैसा चाहिँ ब्याङ्कहरूले जति लगानी गरिरहेको छ त्यो चाहिँ यो 28,000 पुरा नगरिन्जेलसम्मको लागि चाहिँ 20% चाहिँ लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था भयो भने कम्तीमा 10,000 मेगावाट चाहिँ नेपालीहरूले बनाउन सक्छन्। 28,000 को कुरा गर्दा अब ठुल्ठुला प्रोजेक्टहरूलाई त अब फेरि हामीले विदेशी लगानी ल्याउनै पर्ने हुन्छ, विदेशीहरू भित्राउनै पर्ने हुन्छ, अब नेपालीहरूको क्षमता र नेपालको ब्याङ्कको क्षमताले पुग्दैन, तर कम्तीमा 10,000 मेगावाट चाहिँ नेपालीहरूले बनाइदिए भने नेपालभरिमा छरिएर बसेको अहिले जस्तो 40-45 लाख चाहिँ नेपालीहरूले लगानी गरेका छन् डिमार्टमा उस मार्फत आइपिओ मार्फत होइन, कम्तीमा उनीहरूलाई अलिकति साँच्चै अब लगानी गर है, हामी सरकार पनि सँगसँगै छौँ, लगानीको क्षेत्र भनेको यो हो है, तपाईँहरूको लगानी सुरक्षित हुन्छ भनेर सरकारले पनि अलिकति राम्रोसँग यसलाई अगाडि बढाउने हो भने उहाँहरूबाट पनि थुप्रै पैसा आउँछ नि, अनि फेरि विदेशमा बस्ने नेपालीहरू थुप्रै छन्, गल्फ कन्ट्रीहरूमा पनि छन्, उहाँहरूलाई पनि त लगानी गर्ने वातावरण छैन, त्यस कारणले गर्दा सरकारले पनि अब यसमा अब लगानी गर्ने क्षेत्र भनेको यसमा हो, तपाईँहरू आउनुहोस् भन्ने खालको कुरा चाहिँ गर्नुपर्छ। र म फेरि कि पहिला सधैँ म के भन्छु भने यो लगानी सम्मेलन गर्दैछ, अब डोमेस्टिक पनि अब देशभित्रको पनि लगानी सम्मेलन गर्नु पर्यो कि, राष्ट्रिय लगानी सम्मेलन, ताकि नेपालभित्र भएका लगानी गरौँ कि नगरौँ भनेर बसिरहेकोलाई अलिकति प्रोत्साहन हुने गरी लगानी गर्ने वातावरण हुने गरी पनि एउटा प्रोग्राम गर्यो भने साँच्चै नै सरकारको सपना र हामी नेपालीहरूको सपना चाहिँ छिटै पुरा हुन्छ जस्तो लाग्छ।
भनेपछि अब नेपालको जलविद्युत क्षेत्रमा थुप्रै लगानी आवश्यकता छ, सम्भावना पनि छ, त्यो सम्भावना पूर्तिका लागि लगानीको आवश्यकता छ। अब निजी क्षेत्रले सानसाना विद्युत आयोजनाहरूमा लगानी गरिरहेका छन् र ठूला लगानी, ठूलो क्षमताको विद्युत आयोजना निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने यहाँले उल्लेख गर्नुभयो। यहाँहरू अब निजी क्षेत्रका ऊर्जा उत्पादकहरू सानो सानो लगानी भन्दा ठूला, सानो क्षमताको भन्दा एउटा सामूहिक लगानीमा, ठूला आयोजनाहरूमा लगानी गर्ने सम्भावना चाहिँ कतिको छ अहिलेको सन्दर्भमा?
हामीले के भन्छौँ भने जस्तो पहिला 1 मेगावाटदेखि बनाउँदै आएको थियौँ, अहिले 100 मेगावाटसम्मका आयोजनाहरू नेपालीहरूले बनाइसके र अब उनीहरूको क्षमताहरू बढ्दै गयो, नेपाली कन्ट्राक्टरको क्षमता बढ्दै गयो, नेपाली इन्भेस्टरहरूको क्षमता बढ्दै गयो, जस्तो थुप्रै पब्लिक लिमिटेड कम्पनी भयो, त्यसमा थुप्रै सेयर होल्डर जोडिनु भएको छ होइन, त्यसमा थोरै थोरै पैसाले पनि अब धेरै ठुलो प्रोजेक्टहरू बनाउन सक्ने क्षमता भइसक्यो र लगानी इक्विटी मात्रै हालेर हुँदैन रहेछ, इक्विटी भेला पार्न सक्ने खालका थुप्रै कम्पनीहरू आइसके, किनकि 100 मेगावाट बनाउनेले 500 मेगावाट अब सजिलै बनाउन सक्छ, तर नेपालका ब्याङ्कहरूको क्षमता पनि त्यो अनुसारको पुग्दैन र नेपालको ब्याङ्कको क्षमता नपुगिसकेपछि अब विदेशबाट पैसा एकैचोटि विदेशी ब्याङ्कबाट ल्याइहाल्नलाई नेपालका थुप्रै नीतिगत सुधारहरू गर्नुपर्ने हुन्छ, त्यति छ कन्ट्री रेटिङको कुरा छ, अरूको कुरा छ होइन, त्यसले गर्दाखेरि हामी के भनिरहेछ भने कम्तीमा 500 मेगावाटसम्मका प्रोजेक्टहरू चाहिँ नेपाली निजी क्षेत्रहरूलाई बनाउन दियो भने त्योभन्दा ठुला प्रोजेक्टहरूलाई मात्रै विदेशी लगानी ल्याउन सक्यो भने हामी 500 मेगावाटसम्मका प्रोजेक्टहरू बनाइदिन्छौँ, नेपाली लगानीकर्ताहरू पनि अब सक्षम हुन थालिसके भनेर हामी भनिराखेका छौँ र त्यसैले गर्दाखेरि नेपालका ब्याङ्कहरूलाई पनि लगानी गर्नै पर्ने खालको एउटा व्यवस्था गरिदियो भने त्यो चाहिँ सहज हुन्छ, नत्र भने नेपालीले लगानी गर्दै गर्दा त्यो इक्विटी चाहिँ सो पुँजी चाहिँ जारी गर्न सक्ने र ब्याङ्कहरूले लोन दिएन भने त्यो प्रोजेक्ट नबन्ने हुन्छ, त्यसैले गर्दाखेरि नेपाल सरकारलाई हामीले रिक्वेस्ट गरिरहेको छौँ र ठुल्ठुला प्रोजेक्टहरू छन् 2000, 2000, 5000 मेगावाटका प्रोजेक्टहरू छन्, अब यिनीहरूलाई त विदेशी लगानी नै चाहिन्छ र विदेशी लगानी चाहिँ त्यत्तिकै आउँदैन भनेर हामी भन्छौँ, कम्तीमा स्वदेशी लगानीको लागि पनि त्यो अनुसारको वातावरण हुनु पर्यो र विदेशी लगानी आउँदा पनि ल तपाईँहरू आएर लगानी गर्नुहोस् तपाईँहरूलाई चाहिँ यो खालको बेनिफिट दिन्छौँ भनेर सरकारले प्रष्टसँग भनिदिन सक्नु पर्यो र त्यो भयो भने चाहिँ वातावरण बन्छ र अहिले हेर्दाखेरि अहिलेको सरकार अलिकति के गरौँ पोजिटिभली अगाडि बढौँ भन्ने खालको देखिँदैछ होइन, त्यसैले गर्दाखेरि यसैलाई अब सबै नेपाल सरकार र पोलिटिकल सबै पोलिटिकल पार्टीहरू विकासको एजेन्डामा चाहिँ एकै ठाउँमा बसेर अब चाहिँ देशको विकास गर्नुपर्छ भनेर अगाडि बढ्यो भने नेपाल जस्तो सानो देशमा विकासको लागि त्यति धेरै समय लाग्छ जस्तो लाग्दैन, यो चाहिँ जलविद्युतकै माध्यमबाट पनि थुप्रै खालका विकासहरू चाहिँ नेपालमा हुन्छ भन्ने खालको एउटा चाहिँ प्रमाणितै भएको छ, संसार पनि त्यही, संसारभरि पनि त्यही छ होइन र यो चाहिँ सम्भव छ भन्ने लाग्छ मलाई।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गर्दैछौं। भोलिदेखि इपानले काठमाडौँमा हिमालयन हाइड्रो एक्सपो आयोजना गर्दैछ र दुई वर्षमा गर्ने यो एक्सपोमा विशेष गरी जलविद्युत क्षेत्रमा भएका उपलब्धि र यसमा हुनुपर्ने आवश्यकताका सन्दर्भमा विभिन्न छलफलदेखि लिएर प्रदर्शनीहरू पनि आयोजना हुने उहाँले उल्लेख गर्नुभयो र यसले चाहिँ एउटा ऊर्जा उत्पादनको क्षेत्रमा थप एउटा सकारात्मक सन्देश पनि प्रभाव गर्ने भन्ने देखिन्छ। सरकारले ऊर्जा नीति पनि अगाडि ल्याएको छ र यो ऊर्जा नीतिसँगै विद्युत खपतदेखि निर्यात लगायतका लगानीदेखि लिएर लगानीका विषयहरू समावेश गरिएको छ। 2035 सम्ममा 28,500 मेगावाट उत्पादन गर्ने र यसमा चाहिँ विद्युत खपत बढ़ाउने, विद्युत निर्यात पनि 15,000 मेगावाट पुर्याउने लगायतका विषयहरू ऊर्जा मन्त्रालयले समावेश गरेको छ। अब अहिलेको सन्दर्भमा भारतमा हामीले विद्युत निर्यात गरेका छौं, सँगै बंगलादेशसँग पनि एउटा सम्झौता भएको छ, सँगै अहिले यो समयमा विशेष गरी आवश्यक पर्ने हिउँदको समयमा चाहिँ भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था पनि छ। अबको सम्भावनाहरू चाहिँ के देखिन्छ? अबको 10 वर्षमा हामी जलविद्युतको क्षेत्रमा कहाँ पुग्छौं? एउटा अहिलेको एउटा हामीले दिमागमा राख्दा चाहिँ 10 वर्षमा जलविद्युतको क्षेत्रमा हामीले कस्तो सम्भावना देखिन्छ छोटकरीमा?
यस्तो सम्भावना यति धेरै छ कि जस्तो अहिले सरकारले नीति परिवर्तन गरेपछि झनै झनै 2 लाख मेगावाट चाहिँ उत्पादन हुन्छ नेपालमा भनेर भन्न थालिसक्यो, पहिला 83,000 मेगावाटको कुरा गर्थे, र अहिले त हामीले 28,000 मेगावाट मात्रै बनाउने भनेर अगाडि बढ्दैछौँ र अब निजी क्षेत्र पनि साँच्चै नै यो सँगसँगै अगाडि आएर विदेशी लगानीका पनि प्रोजेक्टहरू आउन थाले भने अहिले भारतले 10 वर्षमा 10,000 भनेको छ नि 10,000 डबल हुन सक्छ 10 वर्षमा 20,000 हुन सक्छ त सबभन्दा पहिलो कुरा चाहिँ हामीले उत्पादनमा जोड दिनु पर्यो र अहिले हेर्दाखेरि तपाईँ एक्सपोर्टको कुरा गर्नु गर्दाखेरि जस्तो अहिले हामीले पहिला पहिलाका एक्सपोहरू हार्का खालका थिए होइन अहिले त यति धेरै विदेशीहरू स्वदेशीहरू इन्ट्रेस्टेड छन् कि त्यो लगानी गर्न आउने मान्छेहरू धेरै छन् र फेरि कस्तो भने अबको युग भनेको पहिला हामी जलविद्युत भनेर भन्दैथ्यौँ अहिले सोलरको पनि त्यत्तिकै प्रगति गर्न थालेको छ जस्तै इन्डियामा त झन् 2 लाख मेगावाट भन्दा बढीको सोलरको स्थापना भइसक्यो भनेपछि अब हाइड्रोजनको कुरा आउन थालिसके नेपालमा पनि जस्तो कतिपय अलि त्यो हाइड्रोजनका कुरा गर्न थालिसके नेपालमा पनि सोलरको त कुरा गरिरहेको थिए अब जस्तो भोलि हामीले हाइड्रोजनको गाडीहरू पनि त्यहाँ देखाउन खोज्दैछौँ हाइड्रोजन भनेको के हो कसरी विकास हुन्छ भन्दा अब हामीले हामीसँग अहिले जलविद्युत पाएको भएकोले विकास गरिहाल्नुपर्छ यदि हामीले 5 वर्ष 10 वर्ष नगर्ने हो भने यो टेक्नोलोजी चाहिँ नयाँ टेक्नोलोजी अर्कै कुरा आउन थालिसक्छ त्यसले गर्दाखेरि अहिले एकदमै सम्भावना छ सरकारले 28,000 कुरा गरेको छ एकदमै स्वागत योग्य छ यसलाई चाहिँ अगाडि बढाउनुपर्छ र यो बढाउनको लागि सरकारले गर्नुपर्ने नीतिगत सुधारहरू गर्नुपर्छ र नेपालका निजी क्षेत्र र नेपालका लगानीकर्ताहरूलाई पनि सरकारले आह्वान गरेर र यो क्षेत्रमा आउनुहोस् है तपाईँहरू भनिदिने हो भने हामीले पनि थुप्रै विदेशी लगानीकर्ताहरूलाई साँच्चै नै हामी नेपालमा चाहिँ लगानी मैत्री छ सरकार एकदम पोजिटिभ छ भनेर हामीले पनि एडभोकेट
गर्न सक्छौँ। गणेश आजको लागि हामीसँग समय यति नै रह्यो यो समयमा हामीसँग कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दैथ्यौँ स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष गणेश कार्कीसँग। विशेष गरी भोलिदेखि काठमाडौँमा हिमालयन हाइड्रो एक्सपो सञ्चालन हुँदैछ र यी लगायत नेपालमा जलविद्युतमा अहिले भइरहेको विकास र सम्भावनाका बारेमा उहाँसँग हामीले कुराकानी गर्यौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।